नमस्कार, रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रिलामा म डोमको यहाँहरू सबैलाई स्वागत छ। आज साउन महिनाको 8 गते, यानि कि जुलाई महिनाको, अङ्ग्रेजी जुलाई महिनाको 24 तारिक, हामी रेडियो एडलेडबाट प्रसारण हुँदै आएको नेपाली रेडियो आवाज लिएर प्रत्येक हप्ताको आइतबार बेलुकी 9:30 बजेदेखि 10:30 बजेसम्म तपाईँको प्रिय रेडियो स्टेसन रेडियो एडलेड 101.5 FM को यो स्टुडियोभित्र छिर्ने गरेका छौँ। साउथ अस्ट्रेलियाका आसपासका क्षेत्रहरूमा हामीलाई 101.5 MHz फ्रिक्वेन्सीमा सुन्न सक्नुहुन्छ भने त्यस्तै गरी हाम्रो डिजिटल आवाजलाई संसारभरि पनि सुन्न सकिन्छ र यसलाई संसारभरि सुन्न सक्ने यसको माध्यम हो यसको वेब पेज, जसको ठेगाना छ रेडियो एडिलेडको वेब पेज हो त्यो www.radio.adelaide.edu.au मार्फत संसारभरका श्रोताहरूले हामीलाई डिजिटल आवाज सुन्न सक्नुहुनेछ। प्रत्येक हप्ताको आइतबार 9:30 बजेदेखि 10:30 बजे आउने यस कार्यक्रमको मूलभूत उद्देश्य भन्नु त नेपाली भाषा, साहित्य, कला, संस्कृति, गीत सङ्गीतको जगेडा गर्नु नै हो। त्यसका अलावा हामी तपाईँलाई सम्भव भएसम्म यथासम्भव समाचारका विषयवस्तु र अन्य केही खुराकहरू पनि लिएर आउने गरेका छौँ। सबै प्रकारका गीत सङ्गीत र सबै प्रकारका विषयवस्तुहरू समेट्न सकिन्छ भन्ने त होइन, तर प्रयास भने हाम्रो भरमग्दुर रहनेछ। श्रोता आउनुहोस्, आजको कार्यक्रमलाई हामी सहकर्मी इन्द्र अधिकारीले तयार पार्नुभएका खबरका विषयवस्तुहरूतर्फबाट सुरु गरौँ।
धन्यवाद डोमजी। सुरुमा भुटानको खबर भनौँ आजलाई। भुटानमा हाल भारी वर्षाका कारण विभिन्न स्थानमा क्षति भइरहेको खबरहरू आइरहेका छन्। राजधानी थिम्पूलाई दक्षिण भुटानलाई जोड्ने उत्तर दक्षिण राजमार्गहरूमा आएको पहिरोका कारण यातायात ठप्प भएको छ। गेलुफु चिराङ, फोन्चोलिङ थिम्पू, गेलुफु जेमगाङ, दैफाम, ट्रासिगाङ लगायत धेरै सडकहरूमा कुनै न कुनै ठाउँमा पहिरो आएको छ। कैयौँ दिनसम्म पनि बाटो खोल्न नसकेका कारण यात्रुहरू अलपत्र परेका छन्। खोलाहरूमा आएको बाढीका कारण कतिपय स्थानमा खेतीमा नोक्सान पुगेको छ। यसै साता खोलाको बाढीले गेलुफुमा एकजनाको ज्यान गयो भने एकजना सिकिस्त अवस्थामा उपचार भइरहेको छ। धेरै स्कुलहरू बन्द भएका छन्। भिरालो जग्गामा आएको कतिपय स्कुलमा पहिरो बगेर पसेको छ भने कतै बाटो नै बन्द भएका कारण विद्यार्थी आउन सकेका छैनन्। भुटान नेपालमा गएको केही दिनदेखि लगातार वर्षा भइरहेको छ। संयुक्त राष्ट्रसङ्घ महासभाले खुसियालीलाई पनि विकासको एउटा मापदण्ड बनाउने प्रस्तावलाई पारित गरेको छ। 193 सदस्यमा कसैले पनि यसको विपक्षमा भोट हालेनन्। भुटानले यो प्रस्तावलाई अघि सारेको थियो। संयुक्त राष्ट्रसङ्घका लागि भुटानका राजदूत लाटु वाङचुकले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सबैले खुसी साथ ताली बजाएर समर्थन गरेका थिए। यो समाचार पाएका प्रधानमन्त्री जिग्मेवाय थिन्लेले एक पत्रकार सम्मेलन आयोजना गरी भुटानका लागि यो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताए। भुटानले संयुक्त राष्ट्रसङ्घमा राखेको यो पहिलो प्रस्ताव हो र सहर्ष स्वीकार भएको छ। थिन्लेले संयुक्त राष्ट्रसङ्घको यो निर्णयले संसारले भुटानको ग्रोस नेसनल ह्याप्पिनेस सिद्धान्तलाई स्वीकारेको दावी गरे। महासभाले प्रस्ताव गरे लगत्तै भुटानले खुसीलाई मापदण्ड लागू गर्ने सन्दर्भमा विद्वानहरूलाई तालिम दिन सक्ने बताएको छ। यही अगस्तमा भुटानले ग्रोस नेसनल ह्याप्पिनेस सम्बन्धी अर्को अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। युएनको मान्यतापछि ग्रोस नेसनल ह्याप्पिनेसले अरू बढी चर्चा पाउने अपेक्षा गरिएको छ। तर दशकौँ अघिदेखि युरोपमा छलफलको विषय बनेको खुसियाली मापदण्डलाई यो उचाइमा पुर्याउन भनी हल्ला पिटिए चाहिँ भुटानका राजाले यसको क्रेडिट पाउने हुन् कि होइनन् हेर्न बाँकी छ। वर्षसम्म विद्यालयबाट वञ्चित गराएपछि भुटानले यी निरक्षरहरूका लागि अनौपचारिक शिक्षा लागू गर्यो। तर गाउँतिर यसमा पढ्न मानिसहरू आउन रुचाएका देखिएनन्। दक्षिण भुटानमा यस्ता निरक्षरहरूको सङ्ख्या धेरै भए पनि सरकारले यस्ता अनौपचारिक शिक्षा केन्द्रहरू उत्तर र पूर्वी भुटानमा मात्र सुरु गरेको छ। घरमा बालबच्चा हेर्नुपर्ने भन्दै बाबुआमा पढ्न आउन मान्दैनन्। उदाहरणका लागि 2002 ट्रासिगाङको साक्तेङमा खोलिएको यस्ता 3 केन्द्रहरूमा हाल 17-30 वर्ष बिचका 41 मात्र पढ्न आउँछन्। यस्ता केन्द्रहरूमा केवल जोङखामा मात्र पढाइ हुन्छ। यसको कारण पूर्वी र दक्षिण भुटानका मानिसहरूलाई गाह्रो परेको देखिन्छ। सन् 2008 थालिएको तेस्रो मुलुकमा पुनर्स्थापना कार्यक्रममा अमेरिकामा मात्र करिब 41,000 भुटानी शरणार्थी पुनर्स्थापित भइसकेका छन्। अघिल्लो वर्षको सुरुमा नै का 9 महिनाको तुलनामा शरणार्थी पुनस्थापनामा व्यापक कमी भए पनि भुटानी शरणार्थी अमेरिका आउने क्रम त्यति नै कम भएको छैन। सन् 2010 को आर्थिक वर्षको पहिलो 9 महिनामा 54,000 बसाइएकोमा यस वर्ष यही अवधिमा 30%मा कमी आई 37,000 मात्र पुनस्थापित भएका छन्। स्टेट डिपार्टमेन्टले पुनस्थापनामा ढिलाइ हुनुमा सुरक्षाको कारण देखाएको छ। सन् 2010मा 12,363 भुटानी शरणार्थी अमेरिका आएकोमा यस वर्षको जुलाईसम्ममा 9,000 भन्दा बढी पुनस्थापित भइसकेका छन्। अमेरिकाले राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोगको कार्यालय अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र अस्ट्रेलिया क्यानाडा नेदरल्यान्ड्स डेनमार्क नर्वे न्युजिल्यान्ड र बेलायतको सहकार्यमा सन् 2008 को सुरुदेखि भुटानी शरणार्थीको पुनस्थापना प्रक्रिया सुरु गरेको थियो। पुनस्थापित भुटानी शरणार्थीमध्ये 85%भन्दा बढी अमेरिकामा बसाइएका छन्। अमेरिकाले प्रत्येक वर्ष विश्वभरिबाट करिब 75,000 शरणार्थीलाई आवास प्रदान गर्छ।
श्रोताहरू, यहाँहरू भर्खरै इन्द्र अधिकारीबाट उहाँले सङ्कलन गर्नुभएका समाचारका विषयवस्तुहरू, भुटानका विषयवस्तुहरू सुन्दै हुनुहुन्थ्यो। अब भने तपाईँलाई हामी एउटा साङ्गीतिक लहरतर्फ लाँदैछौँ। अबको पालोमा तपाईँलाई हामी उडेर जुन छुन्छु भन्थे यो रामभक्त जोजीजूको आवाजमा रहेको गीत एकैछिन तपाईँ यस हामीसँगै रहँदै गर्नुहोला।
Who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
श्रोताहरू, केही क्षण अगाडि यहाँहरू सुन्दै हुनुहुन्थ्यो एउटा सोसल नोटिस. त्योभन्दा अगाडि रामभक्त जोजीजूको उडेर जुन छुन्छु भन्ने गीत सुन्दै हुनुहुन्थ्यो. आजको कार्यक्रमलाई वाग्ले इन्टरप्राइजेसले प्रायोजन गरेको छ. तपाईँले ट्याक्स रिटर्न गर्नुभयो कि भएको छैन, गर्नुभएको छैन भने ढिलो नगर्नुहोस्. तपाईँलाई थाहा छ, एडलेडमा एकमात्र प्रोफेसनल नेपाली कम्पनी वाग्ले इन्टरप्राइजेसले ट्याक्स रिटर्न गर्ने काम गरिरहेको छ धमाधम. यदि तपाईँ एक्सपिरियन्स्ड एकाउन्टेन्टहरूबाट प्रपर ट्याक्स रिटर्न गर्न चाहनुहुन्छ भने आजै वाग्ले इन्टरप्राइजेसमा आशिष वाग्लेजीलाई सम्पर्क गर्नुहोला. उहाँको फोन नम्बर हामीसँग उपलब्ध छ. उहाँको टेलिफोन नम्बर रहेको छ 0423-359-963. फेरि एकपटक उहाँको टेलिफोन नम्बर 0423-359-963. ट्याक्स रिटर्नका साथसाथै वाग्ले इन्टरप्राइजेसले गत 3 वर्षदेखि निम्न सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ एडिलेडमा. प्रतिस्पर्धात्मक विनिमय दरमा अस्ट्रेलियाबाट नेपाल रकम पठाउन र ल्याउन एडिलेडमा एकमात्र नेपाली रेजिस्टर्ड कम्पनी रहेको छ वाग्ले इन्टरप्राइजेस. त्यस्तै पूर्वी नेपालका दमक, बितामोड लगायत नेपालका अधिकांश स्थानमा यो सेवा उपलब्ध रहेको छ भने व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श, त्यस्तै होम लोन, इन्भेस्टमेन्ट प्रपर्टी लोन, रिफाइनेन्सिङ र कमर्सियल प्रपर्टी फाइनेन्स सम्बन्धी पनि वित्तीय सेवाहरू दिँदै आएको छ. सम्झनुहोस्, एकमात्र विश्वसनीय नेपाली संस्था वाग्ले इन्टरप्राइजेस. हामीलाई यो वाग्ले इन्टरप्राइजेसको नोटिस आशिष वाग्लेज्यूबाट प्राप्त भएको. उहाँको टेलिफोन नम्बर र हामी एड्रेस पनि एकपटक तपाईँको लागि पढ्दैछौँ. उहाँको एड्रेस रहेको छ ट्रस्टी बिल्डिङ, TRUSTEE बिल्डिङ, लेभल 522 ग्रिन फेल स्ट्रिट, एडलेड, SA 5000 भन्नुभएको छ. जेम्स प्लेस एन्ड ग्रिनफेल स्ट्रिटको कर्नरमा पर्दछ भनेर हामीलाई नोटिस आइसकेको छ. श्रोताहरू, अब भने तपाईँलाई म अर्को एउटा गीततर्फ लाँदैछु. अबको पालोमा तपाईँलाई म सोल्टिनी भनेर बोलाएको सासु पो रहेछौ नि जम्मै. यो गीत तपाईँको लागि एकैछिन हामी सँगै रहनुहोला. यो त थियो सोल्टिनी भनेर बोलाएको विधान श्रेष्ठको आवाजमा। श्रोताहरू, हामीले आज कार्यक्रमलाई अलिकति फाल्टै हिसाबमा प्रसारण गरिराखेका छौँ। आज हामी बिच बिचमा समाचार राखिरहेका छौँ। अरू बेला हामी समाचारलाई पहिला नै कार्यक्रमको सुरुमै वाचन गर्ने गरेका थियौँ, आज भने यसो गरिएको छ। अब भने हामी कार्यक्रमको समाचारकै विषयवस्तुलाई लिएर अर्को सेगमेन्टतिर्फ जाँदैछौँ। इन्द्रजीले फेरि गोर्खाल्यान्डको विषयवस्तु लिएर समाचार ल्याउनु भएको छ। इन्द्रजी, गोर्खाल्यान्डका विषयवस्तुमा के कस्ता कुरा परेका छन् त समाचारमा?
डोमजी धन्यवाद। अब हामी भारतको दार्जिलिङ स्थित गोर्खाल्यान्डको आन्दोलनमा आन्दोलन सञ्चालन भइरहेको बेला गोर्खाल्यान्ड आन्दोलनको विषयमा हामी समाचार पढ्छौँ। समाचार यस प्रकार छ। दार्जिलिङको पिन्टेल गाउँमा केन्द्र तथा राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चाले सोमबार 11 बजे गोर्खाल्यान्ड टेरिटोरी एडमिनिस्ट्रेसन नामक स्वायत्त प्रशासनिक इकाइ स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि साढे तिन वर्ष लामो छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलन औपचारिक रूपमा थामिएको छ। सहमतिमा केन्द्र सरकारको तर्फबाट गृहमन्त्री पी चिदम्बरम, राज्य सरकारका गृह सचिव जिडी गौतम र मोर्चाका महासचिव रोशन गिरीले हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री ममता बेनर्जी, मोर्चाका अध्यक्ष विमल गुरुङको पनि उपस्थिति थियो। जिटिएले दार्जिलिङ गोर्खा पार्वत्य परिषद दागो पापालाई विस्थापित गर्नेछ। सुभाष घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सन् 1986 28 महिना गरेको आन्दोलनपछि दागो पापामा टुङ्गिएको थियो। जिटिएको सीमा क्षेत्र यकिन भइसकेको छैन। राज्य सरकारले गठन गर्ने उच्चस्तरीय समितिले 6 महिनाभित्रमा अध्ययन प्रतिवेदन बुझाएपछि सीमाको टुङ्गो लाग्छ। मोर्चाका अनुसार प्रत्यक्ष निर्वाचनद्वारा जिटिए सभाको गठन हुनेछ। सभामा अध्यक्ष र उपाध्यक्ष रहनेछन्। मोर्चाले सभामुख र उपसभामुख रहने जिटिए एसेम्ब्लीको माग गरेको भए पनि छुट्टै राज्य जस्तो संरचना देखिने भएकाले केन्द्र तथा राज्य सरकार सहमत भएका नभएका हुन्।
राज्य सरकारले पछिल्लो समयमा दार्जिलिङको विकासका लागि 600 करोडको प्याकेज घोषणा गरेको छ। तीन वर्षीय प्याकेजमा हरेक वर्ष 200 करोडका दरले विनियोजन गर्ने राज्य सरकारले जनाएको छ। मोर्चाले 1500 करोड दाबी गर्दै आएको थियो। तर यो त्रिपक्षीय सम्झौता लगत्तै दार्जिलिङमा पुनः छुट्टै गोर्खाल्यान्ड मागसहित आन्दोलन सुरु भएको छ। नेपाली भाषीहरूको छाता सङ्गठन भारतीय गोर्खा परिसङ्घ र क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले सम्झौताको साता नबित्दै शुक्रबारदेखि गोर्खाल्यान्डको माग गर्दै छुट्टै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन्। क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले कालिम्पोङमा भेला गर्दै 27 जुलाईदेखि पहिलो चरणका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता गोविन्द छेत्रीले आगामी बुधबार रक्तदान मार्फत गोर्खाल्यान्ड आन्दोलन चर्काउने जनाए। छेत्रीले पहिचान र माटो लडाइँमा एक पटक पटक धोका भएको स्मरण गराउँदै भर्खरैको सहमतलाई पनि धोक्काको संज्ञा दिए। 12, 13, र 14 अगस्तमा दिल्लीको जन्तर मन्तरमा गोर्खाल्यान्ड माग गर्दै रेली अनसन आयोजना गरिनेछ। भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएको मितिलाई स्मरण गर्दै 20 अगस्तदेखि दिल्ली तथा दार्जिलिङका विभिन्न स्थानबाट एकैपटक जनचेतना कार्यक्रम सहित पैदल यात्रा आरम्भ गरिनेछ। यात्रा 25 तारिक सिलगढीमा समापन हुनेछ।
यहाँहरू भर्खरै इन्द्र अधिकारीजीसँग हुनुहुन्थ्यो, उहाँसँग गोर्खाल्यान्डका विषयवस्तुका समाचारसँग तपाईँहरू हुनुहुन्थ्यो श्रोता। अब म अब भने मेरो हातमा एउटा सानो नोटिस छ। यही 30 जुलाई शनिबारका दिन दिउँसोको 1 बजेदेखि सुरु हुने गरेर बासा बुटनिस एसोसिएसन अफ साउथ अस्ट्रेलियाले आह्वान गरेको यो एनुअल जेनरल मिटिङमा सबै सदस्य जीवहरू र नयाँ सदस्य हुन चाहनुहुने महानुभाव जीवहरूलाई पनि उपस्थितिको आग्रह गरेको छ। भाषाका पब्लिक अफिसर विक्रम अधिकारीले दिनुभएको यस जानकारीमा हामीलाई बताउनु भएको छ, एडिलेड स्थित कगलिन हलमा हुनेछ यो मिटिङ भने। यस मिटिङमा नाम परिवर्तन प्रस्ताव र अभुटानीहरूलाई पनि सदस्यतामा समेट्ने प्रयास लगायतका केही विषयवस्तुहरूलाई लिएर यो जेनरल मिटिङ गर्न लागिएको बताउनु भएको छ। अब भने तपाईँलाई हामी अर्को एउटा गीततर्फ लाँदैछौँ। अबको पालोमा तपाईँलाई हामी एउटा रिमिक्स गीत राख्दैछौँ। एकैछिन हामीसँगै रहँदै गर्नुहोला यो रिमिक्स गीत तपाईँको लागि।
उहिले पुर्खादेखि चलिआएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गासो, गाउँ झुमौ र सँगसँगै नाचौ।
यहाँहरू भर्खरै हामीसँगै हुनुहुन्थ्यो, आयो ढल्काउँदै झमझमे स्टारकोट। श्रोताहरू, अब भने हामी एउटा छोटो कुराकानी गर्दैछौँ। यही 9 तारिक यानि कि अगस्तको 9 तारिकको दिन सेन्सेस हुने कुरा बताइएको छ। हामी इन्द्रजीबाट छोरै छोटो जानकारी लिन गइरहेका छौँ यो सेन्सेसको विषयवस्तुलाई लिएर। इन्द्रजी, हामीलाई थोरै कुरा बताइदिनुहोस् न यो सेन्सेसको विषयलाई।
डोमजी, यो चाहिँ अगस्त 9 तारिकको दिन अस्ट्रेलियामा सेन्सेस हुँदैछ। हामी भुटानीहरू पहिलोचोटि यो सेन्सेसमा भाग लिँदैछौँ। 9 तारिक राति तपाईँको घरमा जो बसेको छ त्यो मात्रै सेन्सेसमा इन्क्लुडेड हुनुपर्छ, र तपाईँ घर घरमा फर्म आउँछ। यो चाहिँ भुटानमा अथवा नेपालमा हामीले अनुभव गरेको जनगणना जस्तो होइन, कोही पनि टोली आउँदैन। तपाईँ घरमा चाहिँ जुलाई 29 तारिकदेखि चाहिँ फर्म बाँड्दै बाँड्दै मान्छे आउँछ। तपाईँले याद गर्नुहोला, पहेँलो झोला बोकेको र परिचय पत्रसहितको मान्छे आउँछ, त्यो मान्छेले दिएको फर्म मात्र लिनुहोला। तपाईँले कम्प्युटरबाट ई सेन्सेस अन्तर्गत तपाईँले आफ्नो विवरण पनि पठाउन सक्नुहुन्छ, फर्म भरेर पनि पठाउन सक्नुहुन्छ। फर्म भरेर तपाईँले त्यो व्यक्तिलाई आफ्नो सूचना अथवा आफ्नो विवरण देखाउन चाहनुहुन्न भने त्यो आउने व्यक्तिलाई, फर्म दिने व्यक्तिलाई चाहिँ मेल ब्याक एन्भलप अथवा प्राइभेसी एन्भलप माग्नुहोस्। एन्भलपभित्र पनि हालेर पठाउन सकिन्छ। पहिलोचोटि हो हाम्रो यो होइन अस्ट्रेलियामा सेन्सेस गराउने।
जस्तै कहिलेसम्म माथि बुझाइसक्नुपर्छ त्यो फर्मलाई?
यो बुझाइसक्ने ठ्याक्कै अवधि चाहिँ होइन, तर तपाईँले याद गर्नुपर्छ 9 तारिक राति तपाईँको घरमा को बस्छ उसको विवरण त्यहाँ भर्नुपर्छ त्यो फर्ममा। तपाईँको पल्लो घरको व्यक्ति आए पनि त्यो फर्म भर्नुपर्छ, र 10 तारिकदेखि फेरि त्यो व्यक्ति जसले चाहिँ तपाईँको घरमा ल्याएर फर्म छोडेको थियो त्यो व्यक्ति फेरि कलेक्सन गर्न आउँछ है, र त्यो चाहिँ 10 देखि 28 तारिक बिचमा आउँछ। त्यो कुनै दिन पनि तपाईँले त्यो फर्म चाहिँ दिनुपर्छ।
अगस्त महिनाको
10 देखि 28 तारिकसम्म,
यानि कि यही जुलाई महिनाको 29 देखि 9 तारिक अथवा 8 तारिकसम्म फर्म वितरण गर्ने।
जुलाई 29 देखि अगस्त 7 तारिक भित्रमा चाहिँ तपाईँको घरमा फर्म आइपुग्छ, त्यो फर्म भर्नुपर्छ। यदि तपाईँको 7 तारिक भित्रमा फर्म आइपुगेन भने चाहिँ तपाईँले सेन्सेसको वेबसाइटमा जानुहोस्, avs.gov.au र त्यहाँनिर एउटा नम्बर छ, त्यहाँ फोन गरेर तपाईँले फर्म माग्न सक्नुहुन्छ।
सेन्सेसको त्यसरी पेजमा जाँदाखेरि इन्टरनेटको माध्यम नभएकाहरूले कसलाई सम्पर्क गर्न सक्लान्?
सम्पर्कको लागि चाहिँ मैले ठ्याक्कै रोमजी अहिले नम्बर बिर्सेँ होइन, तपाईँले चाहिँ साथीहरूलाई सोधिहाल्नु होला। अहिले नै एउटा नम्बर तपाईँको हन्टिङ लाइन छ, त्यहाँनिर सम्पर्क गरेपछि चाहिँ तपाईँको घरमा तपाईँको एड्रेस दिएपछि तपाईँको घरमा चाहिँ फर्म आइपुग्छ।
यो नम्बर कहाँबाट प्राप्त होला हामीलाई आजकै कार्यक्रम अथवा छोटो समयमा उपलब्ध हुने के कस्तो?
प्रयास गरौँ, केही समय पछाडि हामी तपाईँलाई यो नम्बर दिन सक्छौँ।
श्रोताहरू, इन्द्रजी हामीसँग कुरा गर्दै हुनुहुन्छ सेन्सेसको विषयवस्तु लिएर। हट लाइनको नम्बर पनि छ यदि तपाईँले सम्पर्क गर्न चाहनु भएमा। त्यो नम्बर ठ्याक्कै अहिले हामीसँग छैन, तर हामी प्रयास गर्नेछौँ त्यो नम्बर तपाईँकामा पुर्याउने। हामी सेन्सेसको विषयवस्तुलाई लिएर कुराकानी गरेका थियौँ। इन्द्रजी भन्दै हुनुहुन्थ्यो यही 29 तारिकदेखि जुलाईको 7 तारिकसम्म तपाईँको घरमा फर्म लिएर मान्छे आउँछन्। त्यो फर्मलाई तपाईँले बुझाउनु पर्नेछ भने त्यो फर्म कलेक्ट गर्ने तिनै मान्छेहरू 10 तारिक यानि कि अगस्त 10 देखि 28 तारिक भित्रमा आउनेछन्।
तर एउटा कुरा याद गर्नुहोस् त, तपाईँले 9 तारिक राति तपाईँको घरमा जो बसेको छ त्यो घरमा बसेको व्यक्तिहरूको चाहिँ विवरण त्यो फर्ममा भर्नुपर्छ।
अच्छा, श्रोताहरू, हामी सेन्सेसको विषयवस्तु लिएर कुरा गर्दैथ्यौँ। अब भने तपाईँलाई हामी फेरि समाचारका विषयवस्तुतर्फ लाँदैछौँ। एकैछिनमा हामी समाचार लिएर आउनेछौँ।
नेपाल आयल निगमले कर फिर्ता बापत भारतबाट पाउनुपर्ने करिब 6 वर्षको रकम पुरै फिर्ता पाएको छैन। निगमले सन् 2002 अप्रेलदेखि 2007 मार्चसम्म 5 वर्षको कर फिर्ता बापत 3,09,84,00,000 रुपियाँ पाएको छ। 2007 अप्रेलदेखि 2008 मेसम्म 13 महिनाको कर फिर्ता बापत रकम पाएको छैन। भारतीय आयल निगम IOCसँग पेट्रोलियम पदार्थ खरिद गर्दा लिएको करको केही हिस्सा भारत सरकारले निगमलाई फिर्ता दिने गर्छ। हालै IOCले 2010 अप्रेलदेखि 11 मेसम्म कर फिर्ता बापत अनुमानित करिब 2,12,00,000,000 रुपियाँ पाउने जानकारी गराएको छ। उक्त रकम पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन खर्च गरिने निगम अधिकारीले बताए। निगम सुधार सम्बन्धी अध्ययन गर्न गठित उच्चस्तरीय समितिले गत वैशाखमा निगमले कर फिर्ता बापत भारतबाट अझ 14 अर्ब रुपियाँ पाउन बाँकी रहेको ठहर गरेको थियो। समितिले उक्त रकम फिर्ता लिन तुरन्त प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिएको थियो। मन्त्री परिषदले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। तर 2002 2007 आइओसीसँग भएको कारोबारको हिसाब किताब निगमसँग छैन। त्यसले गर्दा निगमले उक्त अवधिमा कर फिर्ता बापत पाउनुपर्ने रकम भारतसँग दावी गर्न सक्ने अवस्थामा पुगेको छ नसक्ने अवस्थामा पुगेको छ। बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपत्यका बाहिर पहिलो पटक ब्याट्रीको प्रयोगबाट मुटु सञ्चालन गर्ने पर्मानेन्ट पेसमेकर उपचार सेवा सुरु भएको छ। मुटुको गम्भीर समस्या भएका दुईजनामा पर्मानेन्ट पेसमेकर उपचार सेवा सफलतापूर्वक सम्पन्न भएपछि सो सेवालाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका मुटुरोग विभागका विशेषज्ञ चिकित्सक डाक्टर निकेश राज श्रेष्ठका अनुसार पर्मानेन्ट पेसमेकर सेवा सुरु भएपछि पूर्वका मुटुरोगी राजधानी र अन्यत्र जान नपर्ने भएको छ। बिरामीले कम खर्चमै पर्मानेन्ट पेसमेकर सेवा लिन सक्ने डाक्टर निकेशले बताए। अन्यत्र पर्मानेन्ट पेसमेकर सेवा लिँदा कम्तीमा 3-5 लाख रुपियाँसम्म लाग्नेछ। एसियामै सम्भवतः सबैभन्दा सस्तोमा मुटुमा पर्मानेन्ट पेसमेकर सेवा उपलब्ध गराइएको चिकित्सकहरूले बताएका छन्। सभासद मालावती राणाले धनगढी 8 घरमा कानुन विपरीत कमैया र कमलारी राखेकी छिन्। उनको घरमा 8 कमैया परिवार 11 बिना पारिश्रमिक काम गर्दै आएको छ। सभासदको घरमा 10 लामो समयदेखि बसेकासँग 1 पनि जमिन छैन। सरकारले मुक्त घोषणा गरेपछि कमैयालाई बाँडेको परिचय पत्र पनि उनीहरूले पाएका छैनन्। यो कमैया परिवारका छोराछोरी कसैले पढ्न समेत पाएका छैनन्। राणा नेपाल सद्भावना पार्टीबाट समानुपातिक कोटामा सभासद बनेकी हुन्। सरकारले 2057 साउन 2 कमैया मुक्त घोषणा गरेको थियो भने कमैया निषेध ऐन 2058 बमोजिम कमैया र कमलारी राख्न दण्डनीय मानिन्छ। रोना राणा, उनके श्रीमती, छोराहरू बन्धु राणा, पुरन राणा, प्रेम राणा, छोरी कस्का राणा, बुहारी अनिता राणा सभासदको घरमा बसेर काम गरिरहेका छन्। कमैया श्रम निषेध 2058 बमोजिम कमैया राख्नेलाई 15,000-25,000 जरिमाना र क्षतिपूर्ति बापत काम गरेको अवधिभरको न्यूनतम ज्यालाको दोब्बर रकम बढाइदिने व्यवस्था गरिएको छ। ढोमजी, यो भयो नेपालको खबर।
श्रोताहरू, हामीलाई भर्खरै आशिष वाग्लेज्यू जो आजको कार्यक्रमको वाग्ले इन्टरप्राइजेसबाट प्रायोजनकर्ता पनि हुन्छ, उहाँले हामीलाई सेन्सस हटलाइन थपक्कै मेसेजमा पठाउनु भएको छ। मेरो मेसेज बक्समा, यानि कि मोबाइलको मेसेज बक्समा उहाँको मेसेज आएको छ, सेन्सस हटलाइन भनेर उहाँले लेख्नुभएको छ। यहाँले नम्बर टिप्न सक्नुहुनेछ यदि तपाईँले सम्पर्क गर्न चाहनुभएमा सेन्ससको विषयवस्तुलाई लिएर। 1300 1300 135070, फेरि हटलाइनको यो टेलिफोन नम्बर एकपटक 1300 135070 सम्पर्क गर्न सक्नुहुने रहेछ।
डोमजी, म बिचमा एउटा फेरि समाचार भनिहाल्छु है त।
अच्छा, ठिकै छ।
हामीले देशमा देशका निम्ति मरेकाहरूलाई सहित घोषणा गरेको समाचार त सुन्दै आएको थियौँ, तर नेपालमा अहिले नयाँ खालको सहित घोषणा भएको छ। भर्खरै मात्र सरकारले चाहिँ जिउँदा सहित भनेर मुकेश कायस्थलाई घोषणा गरेको छ। उहाँ चाहिँ गत 62-63 जनआन्दोलनताका राजाको विरुद्ध, राजाको सत्ता विरुद्ध आन्दोलन गर्ने एकजना सय घाइते हुनुहुन्छ। उहाँको अहिलेसम्म पनि उपचार भइरहेको छ। उहाँको उपचार घरमै भइरहेको छ। प्रधानमन्त्री झलनाथ खनालले उहाँकै घरमा गएर उहाँको परिवारको आग्रहमा उहाँलाई जिउँदो सहित भनेर घोषणा गरेका हुन् र सरकारले उहाँलाई उपचारार्थ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको छ। त्यसका साथै उहाँहरूले लिँदै आएको अहिलेसम्मको लोनमा पनि छुट दिने भएको छ। कास्ताको घरमै पुगेका खनालले चाहिँ यो जिउँदा सहित चाहिँ सबै नेपालीको लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभएको छ।
इन्द्रजी, निकै चाखलाग्दो विषयवस्तु, यानि कि जिउँदै मानिसलाई जिउँदो सहित भनेको एउटा अनौठो नै समाचार मानिन्छ। यसका जस्तै कन्डिसनहरू के थियो होला? धेरै नै मान्छेहरू पीडित त छन् नै, तर के अवस्थामा चाहिँ जिउँदा सहित घोषणा गरियो होला?
यो चाहिँ यस्तो 62-63 आन्दोलन ताका धेरै व्यक्तिहरू घाइते भए र 19 चाहिँ त्यस बेला चाहिँ मृत घोषणा भएपछि उहाँहरूलाई चाहिँ सहित घोषणा गरेको थियो। तर मुकेश कायस्ता भने आन्दोलनमा घाइते भएपछि त्यस यता चाहिँ केही पनि गर्न सक्नु भएको छैन। उहाँको उपचार घरमै भइरहेको छ, उहाँको चेत छैन, उहाँले केही पनि गर्न सक्नुहुन्न। उहाँ अहिलेसम्म आन्दोलनदेखि अहिलेसम्म आफ्नै बेडमा सुतिरहनु भएको छ। त्यो हिसाबले पनि उहाँले चाहिँ आन्दोलन उहाँले दिएको योगदानलाई हेरेर नै सरकारले उहाँलाई यो जिउँदो सहित घोषणा गरेको हो जस्तो लाग्छ मलाई।
श्रोताहरू, यहाँहरू भर्खरै नेपाल सम्बन्धी समाचारहरू इन्द्र अधिकारी हाम्रा समाचार सङ्कलकका स्वरमा सुन्दै हुनुहुन्थ्यो। अबको पालोमा तपाईँलाई हामी कुमार बस्नेतको यो पारिलो आवाजमा ढुङ्गे बगर गीतबाट मनोरञ्जन गराउँदैछौँ। एकैछिन हामीसँगै बस्दै गर्नुहोला। श्रोता, अब भने स्पोर्ट न्युजको पालो फेरि इन्द्रजीबाट।
धन्यवाद डोमजी। अब स्पोर्ट्स न्युजमा चाहिँ विश्वकप छनौट दौडधुप अन्तर्गतको समाचारबाट सुरु गरौँ। 1986 विश्वकप छनौटको दौडधुपमा रहेको नेपाली फुटबल टोली भर्खरै अम्मानमा भएको पहिलो चरणको लिगमा जोर्डन टोलीबाट लज्जास्पद हार बेहोरेको छ नेपाल टोलीले। नेपाल जोर्डनसँग 9-1 पराजित भयो। सन् 1989 दक्षिण कोरियासँगको हार पछिको यो अप्रत्याशित हार हो नेपालको। नेपालले विश्वकप छनौट खेलमा 25 वर्षको दौडमा दोस्रो चरण भने पार गर्न सकेको छैन। नेपाली राष्ट्रिय टोली जोर्डनसँग नराम्ररी हारे पनि एडिलेडमा रहेको नेपाली फुटबल टिमले भने सफलता हासिल गरेको छ। गत हप्ता हिमालयन याक्सले इलस्ट्रेस इनले ब्राउन्सलाई 5-2 अन्तरले हरायो। त्यस्तै जुलाई 14 भएको खेलमा पनि हिमालयन याक्सले द प्रिम्बोक प्रोसलाई 5 गोल गर्दै जित हासिल गरेको थियो। पेम्बर्क पोजले जम्मा 2 गोल गर्न सकेको थियो। नेपाली टिमका सदस्यहरूको नाम यस प्रकार छ: गणेश गुरुङ, शिशिर गौतम, सुभाष दाहाल, सुभाष राई, विनय पौडेल, सनत आचार्य, प्रवीण राणा। हिमालयन याक्स र वग्ले एन्टरप्राइज बीच स्पोन्सरसिपमा पनि सम्झौता भएको छ। हालै हिमालयन याक्सका म्यानेजर विनय पौडेल र वग्ले एन्टरप्राइजका म्यानेजर आशिष वाग्लेका अनुसार सुरुमा जर्सी र पछि अरू पनि सहयोग गर्ने कुरा भएको छ। अब चाँडै हिमालयन याक्स रातो जर्सीमा मैदानमा उत्रिने भएको छ। विनय पौडेलका अनुसार हिमालयन याक्स खेलाडीहरूमा नयाँ जोस जाँगर आएको छ यस स्पोन्सरसिपले, र हिमालयन याक्स वन वर्कले इन्टरप्राइजलाई मुरी मुरी धन्यवाद दिन चाहन्छ भन्नुभएको छ उहाँले। त्यस्तै एडलेडमा रहेको नेप्लिस ग्रोसरीले पनि हिमालयन याक्सलाई दुईवटा फुटबल स्पोन्सर गरेको छ। हिमालयन याक्सका प्लेमेकर सनत म्यानेजर विनयलाई नेपाली ग्रोसरीका ओनर रमेश जोशीले बल हस्तान्तरण गर्नुभएको थियो। नेपाली ग्रोसरीलाई पनि हिमालयन याक्सले धन्यवाद दिएको छ। आगामी खेल जुलाई 28 साँझ 36 हुने भएकोले गेम हेर्न आउनको लागि सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरिएको छ। हिमालयन याक्सको फेसबुक पेज मार्फत हिमालयन याक्सको मेम्बर बन्न पनि यहाँहरू सबैलाई अनुरोध गरिन्छ।
श्रोताहरू, यो रेडियो एडलेड हो। तपाईँ रेडियो एडलेड 101.5 एफएमको यो विद्युतीय तरङ्गबाट नेपाली कार्यक्रम भोइस अफ साङ्ग्रिला यानि कि साङ्ग्रिलाका आवाजहरू सुनिराख्नु भएको छ। तपाईँले हाम्रो यस आवाजलाई स्थानीय क्षेत्रहरूमा यसको फ्रिक्वेन्सी 101.5 एफएमबाट सुनिरहनु भएको छ भने विश्वभरि पनि हामीलाई सुनिरहनु भएको छ। हाम्रो डिजिटल आवाजलाई विश्वभरिका श्रोताहरूले यसको वेबपेज www.radio.adelaide.edu.au मार्फत सुनिराख्नु भएको छ। अहिले ठ्याक्कै रेडियोको स्टुडियोमा 10:13 गइसकेको छ श्रोता। अबको पालोमा भने हामी तपाईँलाई पशुपति शर्मा र राधिका हमालका शब्दमा रहेको र खुमन अधिकारी पशुपति शर्मा र राधिका हमालका आवाजमा रहेको र खुमन अधिकारीका शब्दमा रहेको यो कुखुरे बैंस गीत राखिरहेका छौँ।
पढ्न आउने सरले उता पढाउने हामीले
पैसाको यो गीत सुन्दै हुनुहुन्थ्यो भर्खरै, कोही कोही बिग्रे बैँसले मै बिग्रे पैसाले, कोही कोही बिग्रे पैसाले मै बिग्रे बैँसले। अब भने मेरो हातमा एउटा गजल छ, सबिन सिंहद्वारा रचिएको यो एउटा गजललाई मैले उठाउने जमर्को गरेको छु। हाल कपिलवस्तु, नेपालको कपिलवस्तुमा बस्नुहुने सबिन सिंहको गिरीलाई, सबिन सिंहको यस गजललाई मैले सरसर्ती उठाउने जमर्को गरेँ है त। पाउमा शिर झुकाउन उर्दी जारी भएको छ, पाउमा शिर झुकाउन उर्दी जारी भएको छ, जो चाहिँ थियो शैतान उही अवतारी भएको छ। पाउमा शिर झुकाउन उर्दी जारी भएको छ, जो चाहिँ थियो शैतान उही अवतारी भएको छ। रमिते भई हेरी बस्यो सदाचारी बनाउँदो, रमिते भई हेरी बस्यो सदाचारी बनाउँदो, रोक्ने छेक्ने हात भने दुराचारी भएको छ। पाउमा शिर झुकाउन उर्दी जारी भएको छ, जो चाहिँ थियो शैतान उही अवतारी भएको छ। नचलेर केही सिप हेपिए थियो हिउँदमा नचलेर केही सिप हेपिए थियो हिउँदमा खहरे त्यो उर्लिएर विनाशकारी भएको छ पाउमा शिर झुकाउन उर्दी जारी भएको छ जो चाहिँ थियो शैतान उही अवतारी भएको छ बौलाहा त्यो बतासले हल्लाउनै सकेनछ बौलाहा त्यो बतासले हल्लाउनै सकेनछ हल्ला गरी भन्छ पहाड अहङ्कारी भएको छ पाउमा शिर झुकाउन उर्दी जारी भएको छ जो चाहिँ थियो शैतान उही अवतारी भएको छ के चाहिँ गर्ला भनिकन हेप्दाखेरि सानो भुल के चाहिँ गर्ला भनिकन हेप्दाखेरि सानो भुल फैलिएर सानो रोग महामारी भएको छ पाउमा शिर झुकाउन उर्दी जारी भएको छ जो चाहिँ थियो शैतान उही अवतारी भएको छ अबको पालोमा तपाईँलाई हामी फतेमान राज भण्डारीको स्वरमा रहेको यो एउटा सुमधुर गीत राख्दैछौँ
सुको खडेरी रे यो जान सुको बैगुनीको आशै आशा मने खायो चढेलो रे मने खायो त्यही मुरीको पापी माया रे कति राम्रो बोली बाचन बाली लग्यो हसिनाले जो बन्दो बैमानीको झिल्के मायाले बने खायो डढेलोले
बनै खायो डडेलोले मनै खायो त्यही मुरीको पापी मायाले फतेमान राज भण्डारी सँगसँगै हामी पनि यो गीतमा बसिराखेका थियौँ श्रोता आजको यस कार्यक्रमको यो लाइभ भलाकुसारीलाई हामीले यहीँ राख्ने जमर्को गरेका छौँ अर्को हप्ता यसै गरी विषयवस्तुहरू लिएर आउने नै छौँ आजका कार्यक्रमलाई यदि तपाईँले लाइभ सुन्नको लागि बिर्सिनुभयो भने पनि तपाईँलाई म एउटा वेबसाइट दिँदैछु त्यो वेबसाइटमा हामीले आर्काइभ्स राख्ने गरेका छौँ प्रत्येक कार्यक्रमको त्यो कार्यक्रमलाई तपाईँले सुन्न सक्नुहुनेछ त्यो वेबसाइटको नाम हो www.ipa.journal.com
तपाईँले डोम्सी आइपिए डट होइन म फेरि भन्छु www.ipajournal.com त्यहाँ गएर तपाईँले दाहिनेपट्टि हेर्नुहोला अडियो भन्ने सेक्सन राखेको छ अडियोमा तपाईँले चाहिँ आजको प्रोग्रामको लाइभ सुन्न सक्नु भएन भने त्यहाँ गएर पनि फेरि सुन्न सक्नुहुन्छ कुनै पनि तपाईँको फुर्सदको समयमा
श्रोताहरू इन्द्रजीबाट आफ्नै आवाजमा सुन्दै हुनुहुन्थ्यो उहाँको यस ब्लगलाई भिजिट गर्न नभुल्नुहोला। www.ipajournal.com यसका आर्काइभ्सहरू राखिने गरेका छन्। तपाईँले आजको कार्यक्रमलाई लाइभ सुन्न भुल्नुभयो भने पनि त्यहाँबाट सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमलाई हामी यहीँ टुङ्ग्याउन चाहन्छौँ। आजको यस बसाइँबाट हामीलाई पनि बिदा दिनुहोस्। म डोमका साथमा आजका सहकर्मी इन्द्रलाई पनि बिदा दिनुहोस्। जाँदा जाँदै तपाईँलाई हामी स्वरूप राज आचार्यको स्वरमा रहेको यो माया अन्तै सार गीत छाडेर जाँदैछौँ। हवस् त, तपाईँको समय शुभ बितोस्। शुभ समय, शुभरात्रि, शुभ पल।
माया अन्तै सार सक्छ मलाई एक्लै पार बिन्ती माया न मरा मेरो जानै जाना घर अन्तै सार सक्छ काँडे तरले पार बिन्ती मनलाई न मरा मेरो जानै जाना साइरे हेरा बरु नहेरेको भन्दा रिसाइरे हेरा बरु नहेरेको भन्दा जे नै बोला सास आउँछ तिम्रो बोली सुन्दा गर्छु गाली गरा भित्र बदनामै गरा बिन्ती बाहिर न उतार मेरो जानै जाना यस्तै होला तिमीलाई माया नौला यो जुनीमा यस्तै होला तिमीलाई माया नौला भाग्य पनि चाहिँदो रहेछ कर्मको फल पाउन चिट्ठी पत्र चात सक्छौ डढाएरै फाल मनबाट नफाला मेरो जानै जाना माया अन्तै सार सक्छ मलाई एक्लै पार बिन्ती माया न मरा मेरो जानै जाना घर अन्तै सार सक्छ काँडे तरले बारा बिन्ती